यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संवैधानिक परिषदद्वारा प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिश। संसदीय सुनवाई समितिको बैठक संचालन सम्बन्धी कार्यविधि तय। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध 3,62,00,00,000 रूपियाँ भन्दा बढ़ी बिगो माग दावी सहित मुद्दा दायर। वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेशन प्रक्रिया शुरू गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जानकारी। र अमेरिका र इरानबीच हर्मुज जलमार्गमा तनाव, एक अर्कामाथि आक्रमण गरेको आरोप।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको बैठकपछि सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो। बैठकमा सभामुख अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता विष्णुराज आङ देम्बे तथा उपसभामुख रूबी कुमारीको सहभागिता रहेको थियो। परिषदले सिफारिश गरेपछि संसदीय सुनवाई समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। नियुक्तिपछि डाक्टर शर्मा 33 प्रधान न्यायाधीश बन्नुहुनेछ। यसअघि न्याय परिषदले भावी प्रधान न्यायाधीशका लागि 6 न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिश गरेको थियो। संघीय संसद सुनवाई समितिको हिजोको बैठकले बैठक कार्य संचालन सम्बन्धी कार्यविधि तय गरेको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सिफारिश गरेसँगै समितिले त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया आरम्भ गर्नेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिका रूपमा रहेको यो समितिको पहिलो बैठकले सभापतिमा बोध नारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलो पटक हिजो बैठक भएको हो। समितिका सदस्य सचिव तुलबहादुर कणेलले समितिको बैठक र सुनवाईको कार्यविधि तय भएसँगै अब काम अगाडि बढ़ाउन सहज भएको बताउनुभयो। कार्यकारिणी सार्वजनिक महत्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेका व्यक्तिहरू तथा पदाधिकारीको दक्षता, क्षमता, इमान्दारिता व्यवस्थापिकाद्वारा परीक्षण गरी कार्यपालिकालाई व्यवस्थापिका प्रति उत्तरदायी र जवाफदेही तुल्याउने लोकतान्त्रिक प्रक्रियालाई संसदीय सुनवाईका रूपमा लिइँदै आइएको छ। नेपालको संविधानको धारा 292 उपधारा 1 संवैधानिक परिषदको सिफारिशमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्त हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनवाई हुने व्यवस्था गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध 3,62,00,00,000 रूपियाँ भन्दा बढ़ी बिगो माग दावी सहित मुद्दा दायर गरेको छ। आयोगले विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छूट दिएर आर्थिक अनियमितता गरेको आरोपमा हिजो विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। आयोगले तत्कालीन अर्थमन्त्री कार्की सहित तत्कालीन अर्थ सचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर नेउपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्व सचिव तत्कालीन सहसचिव केवल भण्डारी विरूद्ध 3,62,05,22,000 रूपियाँको बिगो माग दावी गर्दै मुद्दा दायर गरिएको हो। यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरूद्ध सोही रकम बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरिएको छ। आयोगले चिनिया कम्पनी सीएएमसी र त्यसका अध्यक्ष र परियोजनाका व्यवस्थापक विरूद्ध पनि मुद्दा दायर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका हरेक राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनु भएको छ। राष्ट्रिय पत्रकारिता दिवस एवं गोर्खापत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निष्पक्ष पत्रकारिता र सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्नुहुँदै निष्पक्ष र मर्यादित पत्रकारिता समाजको आवश्यकता रहेको बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले पत्रकारिता सूचनाको सम्भाग मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक रहेको पनि बताउनुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार एवं वरिष्ठ पत्रकार सम्मानबाट विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मान प्रदान गर्नुभयो। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले यस वर्षको वरिष्ठ पत्रकार सम्मानबाट वरिष्ठ पत्रकार चन्द्रकिशोर झा र नम्रता शर्मालाई जनैही नगद 2,00,000 रूपियाँ सहित सम्मान गर्नुभयो। यसै गरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू उमेश श्रेष्ठ, भोला कुमार पासवान र रूपा गहतराजलाई जनै 2,00,000 दरले पुरस्कृत गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा हिजो शिष्टाचार भेट गर्नु भएको छ। त्यस अवसरमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक संजय बीजेस कराले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच बाल कल्याण, स्वास्थ्य, शिक्षा तथा खानेपानी, सरसफाई लगायतका विभिन्न क्षेत्रमा नेपाल र युनिसेफ बीच जारी सहकार्य सम्बन्धी विषयमा छलफल भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेशन प्रक्रिया शुरू गरिएको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा मन्त्री यादवले आफू मन्त्री भए यता 25 दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका 40,000 मुद्दा मध्ये 13,000 मुद्दालाई डिजिटलाइजेशन गर्ने तयारी गरेको जानकारी गराउनु भएको हो। मन्त्री यादवले आगामी साताभित्रै सबै स्थानीय तहमै श्रम स्वीकृति दिने व्यवस्था गरिने जानकारी दिनुभयो। यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेलो सरकारबाट र वाट्स एपबाट आएका गुनासोको आधारमा मन्त्रालयले 25 दिनभित्र 178 जनालाई उद्धार गरेको उहाँले बताउनुभयो। बैठकमा समितिका सभापति रहबर अन्सारीले वैदेशिक रोजगारीको समस्या आज भोलि नै शून्य गराउन सकिने अवस्था नरहेको बताउँदै यसको सुधार गर्न कानूनी सुधारमा पनि जोड़ दिनुभयो। बैठकमा सांसदहरूले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने, स्वदेशमै श्रमिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण सिर्जना गर्ने, श्रमिक र उद्यमी बीचको सन्तुलन बनाउन नीतिगत योजना ल्याउने लगायतका विषयमा सुझाव राख्नु भएको थियो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सदस्यहरूले लिपुलेख बारे भारत र चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राख्नु भएको छ। समितिको हिजो बसेको बैठकमा सदस्यहरूले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो। समितिका सदस्यहरूले नेपालको भूमि फिर्ता ल्याउन उच्च स्तरीय संयन्त्र गठन गरी प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड़ दिँदै व्यापार पारवाहन र सीमालाई सुव्यवस्थित गर्न सुझाव दिनुभयो। बैठकमा समितिका सभापति सुम्निमा उदासले समितिको कार्यक्षेत्र र आगामी कार्यदिशाबारे जानकारी गराउनु भएको थियो। सरकारले सरकारी तथा सार्वजनिक सेवामा राष्ट्रिय परिचय पत्र एनआईडीलाई अनिवार्य बनाउँदै लगिरहेको छ। सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पंजीकरण विभागको सहकार्यमा अछामको कमल बजार नगरपालिकाले पालिका स्तरमै राष्ट्रिय परिचय पत्र वितरण दर्ता र विवरण स्टेशन स्थापना गरेर काम शुरू गरेको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग र कमल बजार नगरपालिकाको सहकार्यमा संचालित राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण अस्थायी स्टेशनबाट विक्रम सम्बत 2081 जेठ 28 गतेदेखि निरन्तर सेवा सञ्चालन भइरहेको छ। स्थापना कालदेखि हालसम्म 3358 नागरिकले स्टेशनबाट सेवा लिइसकेका छन्। पालिकाको केन्द्रमै सेवा पाउँदा यस क्षेत्रका नागरिकको सदरमुकामसम्म जान आउन लाग्ने समय र पैसा समेत बचत भएको छ। कमल बजारमै राष्ट्रिय परिचय पत्र बनाउन पाएकोमा खुशी व्यक्त गर्नुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का स्थानीय राजु कामी।
राष्ट्रिय परिचय पत्र बनाउनको लागि महलसिंह जानु पर्ने थियो। हाम्रै स्थानीय सरकारले यो सेवा बजार दिएकोमा हाम्रो समय पनि बचत भयो र आर्थिक पनि बचत भयो। जनतालाई धेरै सेवा सुविधा प्राप्त भएको छ। हामी धेरै खुसी छौँ।
ढकारी गाउँपालिका वडा नम्बर 1 कमल बजारमा राष्ट्रिय परिचय पत्र बनाउन आउनुभएका 76 बल बहादुर थापाले नजिकको पालिकामै सहज रूपमा सेवा दिएकोमा सरकारलाई यसरी धन्यवाद व्यक्त गर्नुभयो।
राम्रो लागेको छ, खुसी छौँ। छिटो पनि पुग्यो अनि काम पनि छिटै भइसक्यो।
पालिकालाई थप व्यवहार नपर्ने गरी पालिकामै मौजूद कर्मचारीबाट कमल बजार नगरपालिकाले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रवाह गरिरहेको र असामको पूर्वी भूभागमा पर्ने ढकारी गाउँपालिका, तुर्महात गाउँपालिका र कमल बजार नगरपालिकालाई सेवा लिन सहज भएको बताउनुहुन्छ कमल बजार नगरपालिकाका प्रशासकीय अधिकृत खड्ग बहादुर विष्ट।
थप आर्थिक दायित्व, थप जनशक्तिहरू नराखी हामीसँग उपलब्ध भएकै कर्मचारीहरूबाट यो सेवा सुचारू गर्ने गरी जुन एउटा पहल र प्रयास गरेका थियौं। राष्ट्रिय परिचय पत्र वितरण संकलन जुन कार्य भइरहेको छ, कमला नगरपालिका लगायत ढकारी गाउँपालिका, तुर्माहान गाउँपालिकाका नागरिकहरूलाई धेरै सहजता भएको छ।
जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय बाहेक पालिका स्तरबाट संचालित नेपालकै पहिलो राष्ट्रिय परिचय पत्रको विवरण दर्ता तथा वितरण स्टेशनका रूपमा सञ्चालन भएको स्टेशनबाट नागरिकले सहज रूपमा सेवा प्राप्त गरिरहेकाले सेवालाई निरन्तरता दिइने बताउनुहुन्छ कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल।
राष्ट्रिय परिचय पत्रको स्टेशन स्थापना गरेका छौँ। 753 पालिका मध्येमा पहिलो समुदाय हामीले स्थापना गरेका हौ। व्यवस्थित रूपमा त्यसको निरन्तरता चाहन्छौँ।
राष्ट्रिय परिचय पत्र प्रत्येक नागरिकका लागि बायोमेट्रिक पहिचान खुल्ने नेपालको संघीय स्तरको परिचय पत्र हो। स्थानीय स्तरबाटै राष्ट्रिय परिचय पत्र सहज रूपमा पाउने व्यवस्था गर्न आवश्यक देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो हिक्मत बहादुर नेपाली। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच महिला सशक्तिकरण, बाल अधिकार संरक्षण, लैंगिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले 5 पक्राउ गरेको छ। सुनसरीका 32 राजकुमार तामाङले जापान पठाइदिन्छु भन्दै 1 11,55,000, दाङका 31 प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै 12 93,00,000, काभ्रेका 33 दिल्लीमान तामाङले 2 14,75,000 रूपियाँ ठगेको आरोपमा पक्राउ परेका छन्। यस्तै 5 थरका 47 श्रीहाङ ले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एकजनाबाट रू 12,25,000 र स्याङ्जाका 28 वर्षीय नमूना भण्डारीले मकाऊ पठाइदिन्छु भन्दै तीनजना पीड़ितहरूबाट 5,50,000 रूपियाँ ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। साहसिक खेल प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना रहेको उदयपुर जिल्लामा पूर्वाधार विकासमा चुनौती देखिएको छ। जिल्लामा नियमित व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनका लागि तीनै तहका सरकारबीच समन्वय र दीर्घकालीन योजना आवश्यक रहेको यहाँका सरकारवालाले बताएका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
उदयपुर जिल्लामा 2078 सालदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण उडान शुरू गरिएको हो। हाल उदयपुर जिल्लामा 2 महिला र 16 जना पुरुष गरी कुल 18 जना फ्लो प्याराग्लाइडिङ पाइलट उत्पादन भइसकेका छन्। जिल्लाको बेलका नगरपालिकामा सञ्चालनमा रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कूल उदयपुर प्राली मार्फत नियमित रूपमा पाइलट उत्पादन गरिँदै आएको छ। उदयपुर जिल्ला भित्रका विभिन्न स्थानहरू प्याराग्लाइडिङका लागि उपयुक्त रहेका छन्। उदयपुरको प्राकृतिक सौन्दर्य, पहाड़ी भू बनोट र अनुकूल मौसमका कारण प्याराग्लाइडिङको अत्याधिक सम्भावना रहेको छ। तर आवश्यक पूर्वाधारको अभाव, व्यवस्थित ल्याण्डिङ स्थलको कमी तथा स्पष्ट सरकारी नीति नहुँदा यसको पूर्ण विकासमा चुनौती रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कूल उदयपुर प्रालीका सञ्चालक सुरेन गुरुङ बताउनुहुन्छ।
कमर्सियल फ्लाइट गर्नको लागि अलिकति हजुर पनि बाटोहरूको व्यवस्थाहरू राम्रो छैन। उड्नको लागि कमर्सियल गर्नको लागि
ऐतिहासिक गढी किल्ला रहेको चौदण्डीगढी क्षेत्रमा चौदण्डीगढी नगरपालिकाले बजेट विनियोजन गरी प्याराग्लाइडिङ टेक अफ स्थलका लागि कार्पेट बिछ्याउने तथा उडान क्षेत्र समाउने कार्य सम्पन्न गरेको छ। यो पहलले साहसिक पर्यटन प्रवर्धनमा स्थानीय तहको सक्रियता झल्काएको छ। स्थानीय वासीका अनुसार उदयपुरमा नियमित व्यावसायिक प्याराग्लाइडिङ उडान सञ्चालन गर्न स्थानीय तह, प्रदेश तथा संघीय सरकारबीच समन्वय गरी दीर्घकालीन योजना निर्माण गर्न आवश्यक छ। यसो गर्न सके उदयपुरलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको साहसिक पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने विश्वास गरिएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो अञ्जनी कुमार अधिकारी। काठमाडौँ उपत्यकामा बढ़दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेक जाँचमा कड़ाई गरेको छ। उपत्यकाका मुख्य सड़क, चोक तथा उपत्यकाभित्र नै प्रमुख नाका, नागढुङ्गा लगायतका क्षेत्रमा विशेष ट्राफिक चेक जाँच अभियान सञ्चालन गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यो अभियान चलाएको हो। ट्राफिक नियम उल्लंघन गर्ने, क्षमता भन्दा बढ़ी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर अवस्थाका सवारी साधनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँ महानगरपालिका 23 जोर गणेश ओम बहाल टोलको नुछेबाहा वज्र धातु बिहारबाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ। संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित टिबेट हाउस कलेक्सनमा पुगेको मूर्ति 2078 साल फागुन 18 गते नेपाल फिर्ता ल्याइएको थियो। पुरातत्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूको सहकार्यमा मूर्ति फिर्ता ल्याएर काठमाडौँ महानगरपालिकालाई बुझाई सो मूर्ति राष्ट्रिय संग्रहालयमा राखेर संरक्षण गरिएको थियो। नेपाली सेनाको 2 दिने हाई अल्टिच्यूड सर्च एण्ड रेस्क्यू अभ्यास मुक्ताङमा शुरू भएको छ। घरपोझोक गाउँपालिका जोमसोम स्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा हिजोदेखि खोज तथा रेस्क्यू अभ्यास शुरू गरिएको हो। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,000 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको हो। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। अब अन्तर्राष्ट्रिय समाचार। इरानको सेनाले अमेरिकी सेनाले इरानी तेल ट्याङ्करलाई तटीय क्षेत्रमा निशाना बनाएको तथा संयुक्त अरब इमिरेट्सको फुजैराहा बन्दरगाह नजिक अर्को जहाजमाथि पनि आक्रमण गरेको आरोप लगाएको छ। अमेरिकाले दक्षिणी इरानका बन्दर खमीर सिरिक र किस्म टापुका नागरिक क्षेत्रहरूमा हवाई हमला गरेको इरानको दावी रहेको छ। पश्चिमी तेहरानमाथि इरानी हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको जनाइएको छ। अमेरिकी सेनाले सेन्ट्रल कमाण्ड सेन्ट कमले हर्मुज जलमार्गमा आफ्ना नौसैनिक बलमाथि इरानी मिसाइल ड्रोन र तीव्र गतिका डुंगाबाट हमला भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हमलालाई लभ ट्यापको संज्ञा दिँदै अमेरिकी संचार माध्यमसँग कुरा गर्दै युद्ध विराम लागू भइसकेको पुनः बताउनु भएको छ। इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूले आफूमाथि इजरायली सुरक्षा कर्मी र सैनिकबाट अमानवीय व्यवहार यातना तथा यौन हिंसा गरिएको विषय बाहिर आएको पनि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
युवाहरूलाई स्वरोजगार र उद्यमशील बनाउन सरकारले दिने सहुलियत कर्जाका लागि आवेदन दिएका मध्ये 3,103 स्टार्टअप परियोजनाहरू प्रारम्भिक छनौटमा परेका छन्। नेपाल सरकार औद्योगिक विकास प्रतिष्ठानले यस वर्षको स्टार्टअप कर्जा प्रवाहका लागि 3,103 स्टार्टअप परियोजनाहरूलाई प्रारम्भिक चरणका लागि छनौट गरेको हो। यस वर्षका लागि प्रतिष्ठानमा 10,000 भन्दा बढी स्टार्टअपहरूले सहुलियत कर्जाका लागि आवेदन गरेका थिए। प्रारम्भिक छनौटमा परेका स्टार्टअपहरूलाई औद्योगिक विकास प्रतिष्ठानले 4 पृष्ठ लामो विवरण भरेर पठाउन भनेको छ। स्थानीय तहले गरेको मूल्याङ्कन, कम्पनीहरूले भरेर पठाएका विवरणहरू तथा मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा ती स्टार्टअपहरूको अन्तिम छनौट हुनेछ। छनौटको क्रममा मूल्याङ्कनको आधारमा 50% भन्दा बढी अङ्क ल्याउने स्टार्टअपहरू सहुलियत कर्जा प्राप्त गर्न योग्य हुनेछन्। यस वर्षका लागि सरकारले स्टार्टअप सहुलियत कर्जाका लागि 1,26 करोड़ रकम विनियोजन गरेको छ। यस्तो कर्जा 3% उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ। बिहिबार साँझ 6:30 बजेसम्म देशभर जारी आर्थिक गणना अन्तर्गत 5,36,998 जनाले फारम भरेका छन्। यस अवधिसम्म 8,154 जनाले अनलाइन फारम भर्नका लागि टोकन लिएका छन् भने अनलाइन फारम भर्ने 1,865 रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। यस अवधिसम्ममा सबैभन्दा धेरै आर्थिक गणना फारम बागमती प्रदेशबाट 1,52,853 जनाले भरेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट 28,578 जनाले फारम भरेको राष्ट्रिय तथ्याङ्क कार्यालय आर्थिक गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले जानकारी दिनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानहरूलाई आर्थिक गणनामा सहभागी हुन आह्वान समेत गरेको छ। आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डाक्टर ढकालले आग्रह गर्नुभयो। यही वैशाख 2 गतेदेखि आगामी असार 7 गतेसम्म आर्थिक गणना कार्य जारी रहनेछ। गणनाका लागि 3,906 गणक तथा 526 सुपरिवेक्षकहरू देशभर खटिएका छन्। नेपाल धितोपत्र बोर्ड सेवनको नयाँ अध्यक्ष चयनका लागि सरकारद्वारा गठित सिफारिश समितिका संयोजक डाक्टर गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहनुभएका डाक्टर भट्टले स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै समितिबाट राजीनामा दिनुभएको हो। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि आवेदन दिनुभएको छ। संयोजक डाक्टर गुणाकर भट्टका आफ्नै दाजु गोपाल भट्ट उम्मेद्वार भएपछि छनौट प्रक्रियाको निष्पक्षतामा प्रश्न उठ्न सक्ने ठानेर सिफारिश समितिबाट आफू अलग हुने निर्णय गरेको डाक्टर भट्टले जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईले 6 स्तम्भ 60 पहल शीर्षकको रणनीतिक आर्थिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ। महासंघको 60 वार्षिक साधारण सभाबाट निर्वाचित 21 अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गरेसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने गरी सार्वजनिक गरिएको महासंघले जनाएको छ। महासंघले निजी क्षेत्रको दीर्घकालीन हित, लगानी मैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिएको जनाएको छ। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित साउथ एसिया ट्रेड फेयर 2026 बिहिबारदेखि काठमाडौँमा शुरू भएको छ। वैशाख 28 गतेसम्म राजधानीको प्रदर्शनी मार्ग स्थित भिरकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने सार्क स्तरीय अन्तर्राष्ट्रिय व्यापार मेलालाई व्यावसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरको रूपमा हेरिएको छ।
अब खेल समाचार अजय बमबाट।
नेपालले स्कल्यान्डलाई पहिलो अभ्यास खेलमा पराजित गरेको छ। माथिल्लो मूलबानी क्रिकेट मैदानमा बिहिबार सम्पन्न पहिलो अभ्यास खेलमा स्कल्यान्ड नेपालको दोस्रो जाइको टोलीसँग 45 रनले पराजित भएको हो। नेपाल यसले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कल्याण्ड 48.2 ओभरमा 232 रनमा समेटिएको थियो। स्कल्याण्डका लागि ओपनर फिन्ली म्याक्राउथले सर्वाधिक 52 रनको अर्धशतकीय इनिङ खेले। ज्याक जर्भिस 45, मार्क वाउट 37, ब्रन म्याकुलन 21, म्याथ्यु क्रस 22 र ओलिभर डेभिडसन 17 रनमा आउट भए। नेपाल एका लागि राशिद खानले 3 तथा सहाबाब आलम, युवराज खत्री र बसिर अहमदले समान 2 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल यसले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 277 रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरू तथा मध्य प्रदेशको थोरै स्थानहरूका साथै बाँकी तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.5 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21 देखि 23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:14 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषदद्वारा प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिश। संसदीय सुनवाई समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि तय। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध 3.62 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो माग दावी सहित मुद्दा दायर। वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेशन प्रक्रिया शुरू गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जानकारी। र अमेरिका र इरानबीच हर्मुज जलमार्गमा तनाव, एक अर्कामाथि आक्रमण गरेको आरोप। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।